अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम आइतबार बिहान 8:15 रेडियो नेपालबाट प्रसारण हुन्छ। नेपालको विभिन्न क्षेत्रमा रहेका मीडियम वेभ प्रसारणका साथसाथै रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम आइतबार बिहान 8:15 नै प्रसारण हुन्छ। त्यसै गरी मानवाधिकार शिक्षा रेडियो कार्यक्रम संखुवा सभाको गुराँस एफएम 97.2 MHz मंगलबार 7:45 प्रसारण हुन्छ। तपाई यो कार्यक्रम insec.org.np र inseconline.org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रम nepalmediaonline.com पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। यो कार्यक्रम youtube.com/nepalmediaonline र facebook.com/insecradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ। २०५२ सालबाट तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध शुरू गरे यता राज्यपक्ष र विद्रोही पक्षबाट धेरै नेपालीको ज्यान गयो। धेरै नागरिकलाई बलपूर्वक बेपत्ता बनाइएको छ। दुवै पक्षबाट भएका यी र यस्तै घटनाका सम्बन्धमा समयमा नै यथोचित सम्बोधन गर्ने राजनीतिक प्रतिबद्धतासहित 2063 साल मंगिर 5 गते विस्तृत शान्ति सम्झौता गरियो। सशस्त्र द्वन्द्वको अवधिमा दुवै पक्षबाट 13,248 जनाको हत्या गरेको र 932 जनालाई बेपत्ता पारेको इन्सेकको तथ्याङ्कमा उल्लेख छ। तत्कालीन समयका घटनाहरूका सम्बन्धमा एउटै तथ्याङ्क भने अहिलेसम्म कहीँ कतै पाइँदैन। संक्रमणकालीन न्यायिक संयन्त्रका रूपमा गठित सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट कामको गति नभएको सरकारवालाले बताउँदै आएका छन्। शान्ति सम्झौतापछिको न्यायिक अभियानका सन्दर्भमा इन्सेकका संस्थापक अध्यक्ष एवं राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य तथा राष्ट्रपतिका राजनीतिक एवं मानवाधिकार विज्ञ सुशील प्याकुरेलको समीक्षा आजको कार्यक्रममा समेटेका छौं। कार्यक्रममा गत महिनाका विजेता सहित मानवाधिकार सामान्य ज्ञान प्रस्तुत गर्छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं इन्सेकका संस्थापक अध्यक्ष एवं राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य तथा राष्ट्रपतिका राजनीतिक एवं मानवाधिकार विज्ञ सुशील प्याकुरेलले शान्ति प्रक्रियाका सन्दर्भमा गर्नुभएको समीक्षाबाट।
हामीहरूले चाहिँ नि मानवाधिकारको कुरा गर्दा गर्दै एउटा आर्म ग्रुप छ जसलाई सरकारले टेरिस्ट भनेको छ, त्यसलाई हामीले यिनीहरू टेरिस्ट होइन, यिनीहरू पोलिटिकल ग्रुप हो, सरकारले कानून बनाएर आतंकवादी भन्दा पनि हामीले कहिले पनि आतंकवादी बनेनौ र उनीहरूलाई ल्याउनु पर्छ, वार्ता हुनुपर्छ भनौं। तर साथसाथै उनीहरूलाई पनि हामीहरूले जेनेभा कन्भेन्सन तिमीहरूले स्वीकार गर्छौ भने मात्रै तिमीहरूलाई गैर राज्य पक्षको मान्यता हुन्छ र वार्ता हुन्छ, आतंकारीसित हुँदैन, वार्तै हुँदैन, आतंकारी भने आतंकारी हो। तर तिमीहरूलाई कमसेकम पोलिटिकल उद्दिनको लागि तिमीहरूले जेनेभा कन्भेन्सनका कुराहरू तिमीहरूले मान्नुपर्छ, अर्थात् युद्धका नियमहरू होइन, मानव अधिकारको रेस्पेक्ट गर्नुपर्छ भनेर हामीहरूले उनीहरूलाई भन्यौं। हाम्रो शान्ति प्रक्रिया भने देशको जनताको समाजको परिवेश अनुसार हामीले त्यहाँ लिएर आएका
हौँ,
उनीहरू आए, त्यो वृहत शान्ति सम्झौताका डकुमेन्टहरू बनाउनु त्यो हाम्रो योगदान हो। त्योभन्दा अलिकति अगाडिदेखि जब चाहिने विदेशीहरू अलिक बढी हावी हुन थाले संयुक्त राष्ट्रसंघको नामबाट वा विभिन्न संस्थाहरूको नामबाट, अनि विदेशीहरूले त्यो शान्ति प्रक्रियालाई उनीहरूका किताबी ज्ञानहरू र उनीहरूका अरू देशका अनुभवहरूलाई यहाँ राख्न खोज्यो, त्यसले गर्दाखेरि हाम्रो समस्या मलाई लाग्छ त्यहाँबाट आएको। अब दुई तीनवटा हामीहरूले गल्ती गरेका छौँ। वृहत शान्ति सम्झौतामा हामीले दुईटा पाटो हामीले हेर्नुपर्छ। एउटा पाटो हेर्नुपर्छ राजनीतिक पाटो, जो गणतन्त्र स्थापनादेखि लिएर संघीयतादेखि समावेशिता सहितको चाहिँ एउटा पाटो हामीले त्यहाँ राजनैतिक परिवर्तनको पाटो गरौँ। अर्को एउटा शान्ति प्रक्रियामा हामीले जाने मानव अधिकार भन्नुहोस् वा संक्रमणकालीन न्याय, जसमा जनताहरू त्यो बीचमा जति पीड़ित भए उनीहरूलाई न्याय दिनुपर्छ, एउटा पाटो थियो होइन। त्यो पाटोमा के भइदियो भने जब द्वन्द सकिना साथै द्वन्दबाट आउनेहरूलाई पनि राजनैतिक शक्तिको भोक बढी, हिजो युद्ध लड्दाखेरि उनीहरूका सेना र जनताहरूप्रति बढी चेतना हुन्थ्यो, बढी चासो हुन्थ्यो, अब यतातिर आइसकेपछि त्यो राजनीतिलाई आफ्नो पकड़मा कसरी राख्ने भनेर उनीहरूको ध्यान यतातिर र अरूको पनि के भने उनीहरूलाई ब्रेक लगाउँदै आफू पनि आफ्नो अस्तित्व पनि कसरी बचाइरहने र अझ उनीहरूलाई अझ तल कसरी पार्ने, मैले भित्रबाट एउटा इन्टरनल त्यो पोलिटिकल ऊ चाहिँ राजनैतिक भित्री द्वन्द एउटा भयो. अर्को कुरो के हो भने फेरि जनतालाई जाने के थियो भने कहिले यो देशमा परिवर्तन होला, कहिले नयाँ संविधान बन्ला, संविधान सभाको छिटो चुनाव हुनु पर्यो र राजतन्त्र उन्मूलन हुनु पर्यो. किनभने हामीले के भन्यौँ भने संविधान सभाको चुनावबाट समाप्त भइसकेपछि त्यसले भोट गरेर राजतन्त्रको भविष्यबारे निर्कुल गर्ने भनेपछि त हामीलाई त सबभन्दा पहिले त संविधान सभा चाहियो. अब संविधान सभा गर्नको लागि पनि चाहिने न्यूनतम आवश्यकताहरू के हो भन्ने पनि हामीले हेरेनौँ. चुनावमा गयौं तर देशमा दुईटा सेना छ, एउटा क्यान्टनमेन्टमा छ एउटा ब्यारेकमा छ. दुईटा सेना लिएर एउटा चुनावमा गइरहेछौँ हामी. त्यसको परिणाम जे आए पनि त्यसले डेलिभर गर्न सक्दैन, काम गर्न सक्दैन भन्ने कुरो केही मान्छे हामीलाई लागेको थियो र हामीले अनमिनलाई पनि भनेका थियौँ. चुनाव गर्ने वातावरण भइसकेको छैन है. र त्यसको लागि अर्को कुरो के नि त्यत्रो जनताहरू जाने पीड़ित भएका छन् उनीहरूको लागि पनि केही गर्नुपर्छ र यो सँगसँगै जाने हो उनीहरूको पनि सहभागितामा परिवर्तन हुनुपर्छ भन्ने हाम्रो भनाइ थियो. तर त्यो हुन सकेन. पहिले हुँदाखेरि चेत एकदम राम्रो थियो, 60 दिनमा गर्ने भन्ने थियो. तर व्यवहारमा आउन थाल्दाखेरि हामी बढी राजनैतिक परिवर्तनतिर बढी लाग्यौं र राजनैतिक परिवर्तन हाम्रो लागि महत्वपूर्ण भयो भन्ने नाममा यो संक्रमणकालीन न्यायका कुराहरूलाई हामीले ओजनमै पार्यौं. र त्यो जति समय बित्दै गयो त्यसपछि त्यसलाई कसरी हेर्ने भन्ने कुरा त्यहाँ चाहिँ विदेशीहरू बढी हावी भयो. हाम्रो शान्ति प्रक्रिया भनेको के भने न्याय दिने भनेको न्याय दिने तरिका र न्याय भनेको एउटा अनुभूति हो. सुरुमै के हो भने ल ल ल एकदम चाहिँ पीड़ितहरूलाई पैसा दिनुपर्छ भन्ने नाममा एकातिर थुप्रै न्यायका कुराहरू पनि गर्ने, अर्कोतिर त्यो एउटा चाहिँ कोष आयो, त्यो कोषमा थुप्रै पैसा पीस ट्रस्ट फण्ड भनेर विदेशीहरूले पैसा पनि थोरै आए डोनरहरूले, र त्यो पैसा चाहिँ यथाभावी बाँड्ने काम मात्रै हो. न्याय खोज्नेलाई पैसा दिएर न्याय किन्न खोजेको जस्तो भयो र हाम्रा नेताहरूलाई के लाग्यो भने पैसा दिएपछि त सबै कुरो हल भइहाल्छ भन्ने. त्यो कुनै गाडीले ठक्कर दिएर गएको दुर्घटना थिएन वा बाढीले घर बगाएको त्यसको लागि क्षतिपूर्ति एउटा घर बनाऊ भन्ने कुरो होइन. मान्छे बेपत्ता भएका छन्, मान्छे बलात्कृत भएका छन्, मान्छे मारिएका छन्, त्यति मात्रै होइन मान्छेको उठिवास भएको छ, स्कूलहरू छोडेर हिँडेका छन्, ठूलो त्यसले सामाजिक जुन प्रभाव पारेको थियो त्यसलाई हेर्नु पर्नेमा त्यहाँतिर हेरिएन र व्यक्ति व्यक्तिलाई पैसा दिएपछि यो द्वन्द्वको समस्या अन्त सामाजिक समस्या पनि हो. यसको त लामो असर परिरहेछ, अहिले देखिरहनु भएको छ, एउटा निस्किरहेको छ नि त. त्यसैले त्यसलाई हल गर्दै अगाडि बढ्नुपर्छ र संक्रमणकालीन न्यायको पहिलो सिद्धान्त के हो भने सत्य जान्नु पर्छ. सत्य जान्ने भनेको कहिले के भयो कसरी भयो भन्ने कुरो त्यसमा पहिलो उसमा हामीहरूले जानेर त्यतिखेर हामी आफै पनि इन्भल्भ थियौं कि चाहिँ कमसेकम बेपत्ता पारिएका मान्छेहरूको सूची वा मारिएका मान्छेहरूको सूची निकाल्नुपर्छ. त्यो यतिखेर मात्रै होइन, बाबुरामजीले सम्झना गर्नु चाहिँ गर्नु थाहा छैन, जब चाहिँ हामी दिल्लीमा माओवादी र हाम्रो सात दलको नेतृत्वहरूको चाहिँ वार्ता भइरहेको थियो त्यतिखेर मैले बाबुरामजीलाई भनेको थिएँ पहिलो काम भने तपाईँहरूले तपाईँहरूका मान्छे कति मारिए र को मारिए कहाँ कहाँको मारिए तपाईँहरू पनि रेकर्ड त होला र त्यस्तै सेनाले पनि त्यो निकाल्नुपर्छ किन जनताले थाहा पाउनु पर्यो क्या त्यो मान्छे नागरिक भने त हामी सबैको मान्छे हो हामी सबैको सम्पत्ति हो पहिलो त्यहाँबाट प्रवेश गरौं है भनेको. अहिलेसम्म पनि सरकारले पैसा दिया भरमा चाहिँ यति हजार मान्छे चाहिँ बेपत्ता र मारिएको भन्ने छ. अहिलेसम्म हामीले त्यो सत्य पत्ता लगाउन सकेका छन् जुन कि सबभन्दा प्रवेश बिन्दु नै त्यही हो. त्यहीँदेखि नै हामीहरू गडबडमा पर्यौं. 3 वर्षमा पनि यतिजना मान्छे बेपत्ता भए, यतिजना मान्छे मारिए, त्यो यो हुन् भनेर किन हामी 3 वर्ष बित्दा पनि जुन कुरो 2 महिनामा गर्न सक्छौ भन्ने हामीलाई लागेको थियो आज 4 वर्ष बितिसक्यो संस्थाहरू बनेको भन्दाखेरि अहिलेसम्म किन भइरहेको छैन मेरो चाहिँ प्रश्न त्यति हो है. र त्यसमा हामी मानव अधिकार कर्मीहरूले पनि र नागरिक समाजले पनि यो शान्ति प्रक्रियालाई सही ढंगले नेपालमा जसरी शान्ति प्रक्रिया सुरु भयो सुरु हुँदाखेरि केही पनि कुरै नगर्ने मानव अधिकारका कुरा गर्नै हुँदैन अहिले यो गर्नु हुँदैन शान्ति भङ्ग हुन्छ भन्ने अहिले जाने फेरि जाने के भने होइन लगेर थुन्नुपर्छ. हामीले न्यायलाई छानी कसरी भने अदालतमा लगेर थुन्नेलाई मात्रै हेरेको छ त्यो मात्रै न्याय होइन त्यो पनि हुन्छ त्यो त शान्ति प्रक्रियाका विभिन्न अयवहरू मध्येको एउटा हो. शान्ति प्रक्रिया भनेको विश्वासको आधारमा टुङ्ग्याउनु पर्ने र हाम्रो शान्ति प्रक्रिया भनेको त कस्तो हो भने फेरि कोही पनि हारेर जित्याले गरेर त होइन हाम्रो त सम्झौताबाट आएको यो सम्झौताबाट आएको भन्नेको फ्रेमभित्र हामीहरूले न्याय निरूपण गर्नुपर्ने छ. हामी 12 बुँदे सहमतिबाट हुँदै त्यो बीचमा धेरै सहमति भएका छन् त्यो सबै सहमतिहरूको समष्टि रूपमा चाहिँ आएको हो नि त बृहत शान्ति सम्झौता. त्यसको फ्रेमबाट हामी बाहिर जानु हुँदैन अब गइरहेछौ. त्यसैले त्यो फ्रेमभित्र बसेर हामीले कसरी न्याय निरूपण गर्ने भन्ने कुरो हेर्नुपर्छ. अब त्यो हेर्नेतिर चाहिँ हाम्रो ध्यान जानुभन्दा पनि कसैको लागि कसैलाई थुनाउनु पर्छ भन्ने कुरो मतलब र यो बीचमा कस्तो भने विदेशीहरू यति हावी भए कि एउटा एउटालाई ठूलो मान्छे बनाइदिया जस्तो गर्ने एउटा एउटा इस्यूलाई गरिदिने अनि तर समष्टिगतमा यो हल होस् भनेर पनि उनीहरूले त्यसरी सहयोग गर्ने भन्दा पनि इश्यूहरूलाई राखिरहने जस्तो पनि देखिन्छ र हामीले पनि हामीले हिजो कुन कुन कुरा गर्दै यहाँ आइपुग्यौं अब के गरी जानुपर्छ भनेर दिमागलाई एउटा कतैतिर नगरिकन ठिक्क हिसाबले बसेर हामीले कुराहरू गरिरहेका छैनौं र जबसम्म त्यहाँ पुग्दैनौं हामी तबसम्म गाह्रो हुन्छ जति समय बित्दै जान्छ त्यति यसका विभिन्न चाहिँ नि गाँठाहरू निस्किँदै जान्छन् र त्यसले गर्दाखेरि हामी यति किचलो हुन्छ कि हामीहरूलाई पछि सम्हाल्न गाह्रो हुने स्थिति आउँछ
पटक पटक भन्नुभयो विदेशीहरूको दबाव भने जसरी
यो दबावमा प्रभाव
त्यो दबाव र प्रभाव कतै हामीले नै निम्तो गरेर त
हो एकदमै हो अब उनीहरू एउटा विषय पढेर आएको छ एउटा कुरोको विज्ञ हुन्छन् जस्तो कोलम्बियाको शान्ति प्रक्रिया र एल्सालभाडोरको शान्ति प्रक्रिया अनि अफ्रिकाको शान्ति प्रक्रिया सबै एउटै होइन तर अफ्रिकामा चाहिँ नि कमसेकम नेल्सन मण्डेलाले केही गर्न सके त्यो पनि पूर्ण रहन्छ भन्ने कुरो अहिले थाहा भइरहेछ त्यो पनि प्रश्न भएको छ जहिले पनि हुन्छ तर नेल्सन मण्डेलाको एउटा थ्योरी निस्कियो होइन उनले एउटा चाहिँ नि गरे देशमन टुटु जस्ता मान्छेलाई दिए किनभने उनीहरूले चाहिँ नि के गर्न खोजे अफ्रिकाको सबभन्दा राम्रो कुरो यो कति सफल कति असफलतिर जान्न तर यो राजनैतिक परिवर्तन सँगसँगै यो शान्ति प्रक्रियाको यो चाहिँ नि संगठनकालीन न्यायलाई पनि उनीहरूले हेरे हामीले चाहिँ नि के गर्नु राजनैतिक प्रक्रियामा चाहिँ निकै अगाडि बढ्यौं तर यसलाई चाहिँ नि त्यति गर्यौं त्यसले गर्दाखेरि यो अवश्य पर्यो
यहाँले इंगित गर्नुभएको विदेशीहरूले चाहिँ विषयमा विज्ञता हासिल गरे तर समाज र सामाजिक परिवेशमा
त्यसलाई चाहिँ नि अब उनीहरूको जति थियो त्यो अनुसार कति इमान्दारीपूर्वक गरे कति बेइमानी पनि थियो होला कति जागिरी पनि थियो होला त्यो भिन्दै कुरा हामी जुन नयाँ तब्का पनि आयौं त्यही बीचमा मानव अधिकारका अब कतिपयलाई यही कुरो लिएर चाहिँ नि हामी मानव अधिकार संस्थाहरू व्यक्तिहरूले फाइदा पनि भयो हामीहरूलाई हाम्रै समुदायलाई पनि यही विषयका विज्ञ पनि भयौं हामी हाम्रो होल आन्दोलन पनि डेभिएट भयो त्यसपछि जो यसलाई सिद्ध्याउन गर्नुपर्ने भन्ने मान्छेहरू बीच बीचमा पनि छोडेर हिँडे कति
यी सबै कुराबाट पाठ सिकेर अब यो संक्रमणकालीन न्यायलाई एउटा निष्कर्षमा नपुर्याए त हामीलाई सुखै छैन
यो भनेको के हो भने सबैले जितको महसुस गर्नु पर्यो अर्थात शान्ति हामी ल्याउँदैछौ र यो प्रक्रियाबाट मलाई ज्यादती हुँदैन यो सामान्य प्रक्रिया हो यस्तो हुन्छ भन्नेमा गराउन सक्नुभयो भने यसलाई अगाडि जान्छ यसरी हुँदैन मैले गरेको छु त्यसैले मैले मात्रै गर्छु तैँले मान्नुपर्छ भन्ने हिसाबले गयो भने जाँदैन त्यसलाई राम्रो कुरो के छ भने जो जो शान्ति त्यो बेलामा द्वन्द्वमा इन्भल्भ भएका शक्तिहरू अहिले पनि प्रभावकारी शक्तिको रूपमा बसेका छन् त्यसलाई कहिले कसैले नराम्रो भन्छन् म त्यसलाई राम्रो भन्छु किनभने उनीहरू नै भएको हुनाले उनीहरू नै जवाबदेही हुनुपर्छ उनीहरू भित्रको जुन अविश्वास छ नि त्यो अविश्वास पहिले हटाउनु पर्यो त्यसको लागि भने के हो भने अब पहिले राजनीतिक वार्ता हुनु पर्यो कहाँसम्म जान सकिन्छ के गर्न सकिन्छ अहिलेको परिवेशमा हामी 62-63 पनि छैनौं अब 76 सालमा आइसकेका छौं अब द्वन्द्वबाट प्रभावित भएकाहरूको पनि चेतना स्तर धेरै माथि गएको छ उहाँहरूले नि बुझ्नु भएको छ के कमी हो भन्ने कुरो नि थाहा छ संस्था भएको छ हिजो विभाजित भएका संस्थाहरू आज एक भएका छन् सबै पीड़ितहरूको एउटै आवाज हुन थाल्यो त्यो राम्रो कुरो पनि भएको छ नि त त्यसैले पीड़ितहरूले के चाहन्छन् उहाँहरूले न्यायलाई कसरी हेर्नु भएको छ त्यसपछि अरू पक्षहरू जो त्यतिखेर द्वन्द्वमा रहेको छ कुन कुन परिवेशमा उनीहरूले के गरे स्वीकारोक्ति कति हुन्छ त्यसपछि त्यो बेलामा पनि जानी जानी ज्यादती गर्नेहरूलाई त अन्तिममा गएर त अदालतसम्म पुग्छन् तर त्यो भनेको त धेरै परको कुरा हो त्योभन्दा अगाडि सत्य जान्ने परिपूर्ण गर्ने अनि उनीहरूलाई इन्भल्भ गर्ने स्टेक होल्डरहरू भन्छन् जसलाई हामीले अंग्रेजीमा पक्षहरूको चाहिँ नि विश्वासको वातावरण बनाउनलाई त्यो चाहिँ नि वाद विवाद प्रतिवाद गर्दै अगाडि बढ्ने हो हामी कहाँ चाहिँ धेरै कुरा के लागिरहेछ भने 3-4 जना बस्ने ल यसरी गरौं त भन्ने अनि एउटा एमबेसीलाई सोध्ने तिमीहरूलाई यति गरेपछि हुन्छ भन्ने अनि यस्तो गर्दाखेरि एउटा एमबेसीले एउटा भन्ला अथवा एउटा देशकोले एउटा भन्ला अर्कोले अर्को भन्ला यी कुराहरू भएर हामी अझै अचकल्टमा परेका छौं त्यसलाई टुङ्ग्याउने हिसाबले हाम्रो गन्तव्य भनेको शान्ति प्रक्रियालाई संक्रमणकालीन न्यायलाई न्याय भयो भन्ने कुरा न्याय निरूपण सहित टुङ्ग्याउने हो त्यहाँ पुग्नको लागि बाटोहरू र अवरोधहरू के हुन्छन् भनेर हामीले त्यो हिसाबले छलफल गर्न थाल्यौं भने बल्ल चाहिँ नि हामी अगाडि बढ्छौं
अहिले तपाईँले सुन्नुभयो शान्ति प्रक्रियाका सन्दर्भमा इन्सेकका संस्थापक अध्यक्ष राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य एवं राष्ट्रपतिका राजनीतिक तथा मानवाधिकार विज्ञ सुशील प्याकुरेलको समीक्षा
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो यो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार लैजानुहोस् असार महिनाका लागि हामीले सोधेका थियौं संविधानको कुन धारामा बालबालिकाको हकको व्यवस्था गरिएको छ। यो प्रश्नको सही जवाब हो धारा 39। प्रश्नको सही जवाफ दिने मध्ये पराजुली एडमन्ड गोला प्रथाबाट पुरस्कृत हुनुभएको छ। फेसबुक पेजमा उत्तर लेखी पुरस्कृत हुनुभएकोमा पराजुली एडमन्डलाई हार्दिक बधाई छ। पुरस्कारका लागि हामीलाई सम्पर्क गर्नुहोला। अब यो महिनाको प्रश्न, तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच विस्तृत शान्ति सम्झौता कहिले गरिएको हो? प्रश्न फेरि एकपटक, तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच विस्तृत शान्ति सम्झौता कहिले गरिएको हो? यो प्रश्नको सही जवाब साउन महिनाको मसान्तसम्म इन्सेको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञान प्रतियोगिताका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौं। हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिना पनि विदा माग्छु। नमस्ते।